ज़ियाउलहक के ग्रो ने, अब मैं इसके लिए सारे बाद में इस्तेमाल करूंगा, ज़ियाउलहक ग्रुप इस्तेला इस्तेमाल करूंगा। वैसे तो ज़ियाउलहक ग्रुप अभी बना हुआ है, उन ज़ियाउलहक का बेटा एजाज़ुलहक उसको लीड कर रहा है, एक सियासी ग्रुप बना हुआ है ज़ियाउलहक ग्रुप मुस्लिम लीग का। इस मैं जो टर्म इस्तेमाल करूँगा ज़ियाउलहक ग्रुप वो नहीं है जो आज एजाज़ुलहक जिसको लीड कर रहा है, बल्कि ज़ियाउलहक ग्रुप से मुराद ज़ियाउलहक के ज़माने का ग्रुप, उस ज़माने में जो ग्रुप बना था जिसको खुद ज़ियाउलहक लीड कर रहा था और जो खुफिया एजेंसियों के ईमा पर वजूद में आया और उनकी कोशिशों से वजूद में आया था। नुमाया तौर पर जो किरदार था वो एजेंसियों का ही था, लेकिन अंदरूनी और बिरूनी दोनों एजेंसियाँ, पाकिस्तानी एजेंसियाँ भी थीं और बिरूनी एजेंसियाँ भी इसके अंदर मुलव्वस थीं, और सबसे बढ़कर CIA। तानी कौम के अंदर एक जज्बा जिहाद के नाम से एहसास बेदार किया इन्होंने, लिहाजा जिहादी दो ग्रुप जिहादी बनाए गए थे, एक दाखली जिहादी और एक बिरूनी जिहादी। इंटरनल जिहादी वो ग्रुप थे कि जो ऐसे फिरकों को ख़त्म करें या उनके अंदर कार्रवाइयाँ करें जो इस जंग में नहीं कुछ कर रही या रोल नहीं है उनका मसला। उन्हें सर फहरिस्त उन्होंने शिया को शुमार किया कि शिया न सिर्फ इस जंग में वो अपने हमरा नहीं समझते थे। अंदरूनी जिहादी ग्रुप तश्कील दिया गया जिसका काम फकत शियों पर हमला करना था, और एक बिरूनी जिहादी ग्रोह था जिसका काम अफगानिस्तान में और कश्मीर में कार्रवाइयाँ करना था। इन ट्रेनिंग कैंपों के अंदर बाकायदा ट्रेनिंग के बाद जब शख्स फारिग होता था तो उससे बाकायदा पूछा जाता था कि आपने दाखिली जिहाद करना है या खारजी बिरूनी जिहाद करना है, और उसे बताते भी थे कि अंदरूनी जिहाद का माना शिया पर अटैक करना है और बिरूनी जिहाद का माना अफगानिस्तान या दूसरे किसी बॉर्डर पर जाके आपने कार्रवाइयाँ करनी है। सिपाही साहबा जिसमें सर फहरिस्त है और भी ग्रुप थे, लेकिन सिपाही साहबा एक नुमाया ग्रुप उन्होंने बनाया अंदरूनी जिहाद के लिए। इस इनके कंट्रोल से बाहर थे इत्तफाकात, बाकी हर चीज़ पर इनका होल्ड था और इत्तफाकात ने इनको कुछ ज़र्बें लगाई, उनमें से एक ज़ियाउलहक का चले जाना। ये भी एक अलग दास्तान है कि क्यों ज़ियाउलहक को हटाया गया। बाहर के ज़ियाउलहक के जाने से इनकी कमर टूट गई। बाद में ज़ियाउलहक के जो सियासत को जारी रखने वाले थे कुछ अरसा उन्होंने उसी पॉलिसी पर काम किया अफगानिस्तान के हवाले से, लिहाजा वो कैंप भी बाकी रखे, वो ग्रुप भी बाकी रखे, वो पॉलिसियां भी बाकी रखी कुछ अरसा तक। लेकिन मुशर्रफ के इख्तदार में आने से वो सारा नक्शा बदल गया। इस वक्त दोबारा ज़ियाउलहक ग्रुप फिर जिंदा हुआ है और अब बहुत खतरनाक गेम करने जा रहे हैं ये। आपने देखा कुछ दिन पहले लाहौर के अंदर दिफा पाकिस्तान प्रोग्राम हुआ मीनार पाकिस्तान में, दिफा पाकिस्तान कौंसिल ने करवाया। ये दिफा पाकिस्तान कमेटी थी पहले, जो अब अपग्रेड होकर दिफा पाकिस्तान कौंसिल में बदल चुकी है। इसकी तरकीब अगर देखें आपको ये बिल्कुल 100% वही ज़ियाउलहक की तरकीब है, ये ज़ियाउलहक ग्रुप है जो फिर मंजर आम पर आया। इसके अलावा इन्होंने कलदम जमातें शामिल की इस दिफाई कौंसिल के अंदर, सिपाही साहबा और दूसरी चंद जमातें, 30 ग्रुप मजमूई तौर पर दिफा कौंसिल में शामिल किए। और सबसे जो एक नुमाया तौर पर तब्दीली आई है जो उस वक्त नहीं थी अभी है, वो ये कि दो जुदा कैंप दोनों मिलकर एक मुश्तरका कैंप बन गया है। अभी जमात इस्लामी लश्कर तैयबा के साथ कश्मीर के हवाले से ज्यादा फाल थे ये लोग, अब इनको भी अफगान कैंप के साथ मिलाकर, यानी पूरा ज़ियाउलहक ग्रुप जो दोनों महाजों पर था वो दोनों मिलाकर अब एक ग्रुप तश्कील दे दिया गया है दिफा पाकिस्तान कौंसिल के नाम से, जिन्होंने आगाज मीनार पाकिस्तान से किया। मीनार पाकिस्तान में जो प्रोग्राम होते हैं वो प्रोग्राम नहीं होते, वो सिग्नल होते हैं। पहले फैम समझते हैं पाकिस्तान में मीनार पाकिस्तान के प्रोग्राम में मैसेज होता है, वो वहाँ प्रोग्राम की कारकर्दगी सिर्फ एक प्रोग्राम के तौर पर नहीं समझी जाती, بلکہ جو بھی مینار پاکستان میں پروگرام کرنا چاہتا ہے اس کا مطلب یہ ہے کہ یہ اب آگے آنا چاہتا ہے، اس کو لایا جا رہا ہے آگے۔ یہ ایک گروپ ضیاء الحق زندہ کیا گیا۔ دوسرا سیاسی طور پر آپ توجہ فرمائیں کہ نئی صورتحال بنتی جا رہی ہے کہ دڑا دڑ لوگ سیاسی پارٹیاں چھوڑ کر ایک نئی پارٹی میں شراکت کے لیے دوڑ رہے ہیں، اور دونوں کا آغاز ایک جگہ سے ہوتا ہے، مینار پاکستان سے ہی دونوں کا آغاز ہوتا ہے، اور دونوں کے تیور ایک جیسے ہیں، دونوں کا طریقہ کار ایک جیسا ہے۔ یہ دونوں دو ونگ ہیں درحقیقت، ایک سیاسی ونگ ہے اور ایک نظریاتی ونگ ہے یا جہادی ونگ ہے، کہ ملک کے لیے بہت خطرناک یہ اقدام ہے، بہت خطرناک۔ بائیں کہ نام اس کا دفاع پاکستان ہے، لیکن یہ دفاع پاکستان نہیں ہے بلکہ یہ درحقیقت دفع پاکستان ہے، اسے پاکستان کو ہی ختم کرنا ہے۔ اور قلعدم جماعتیں اور ان کے پرچم اور ان کے سربراہان اور ان کے عزائم اور سب ان کے ساتھ شامل ہو کر شیعہ کے لیے بھی ایک سگنل ہے اس کے اندر، کہ جس طرح پہلے شیعہ متوجہ نہیں تھے کہ ملک کے اندر کیا ہو رہا ہے اور ہمارے لیے کیا سوچا جا رہا ہے، یہ جو خطرات منڈلا رہے ہیں پاکستان کے اوپر منڈلا رہے ہیں، لیکن چونکہ پاکستان میں شیعہ ہیں اس وجہ سے ان کے اوپر بھی یہ خطرات منڈلا رہے ہیں، تاکہ اس غفلت میں جیسے پہلے مارے گئے اس طرح سے اب نہ ہو، بھرپور طریقے سے آگاہی کے ساتھ، ہوشیاری کے ساتھ، ذمہ داری کے ساتھ اپنا رول ادا کریں۔ انہوں نے شیعہ کو جو پالیسی بتائی گئی وہ لاش اٹھانا، دفنانا اور اس کے لیے مجلس کرانا ہے اور اس کے لیے چندہ جمع کرنا ہے، یہ اسٹریٹجی تھی شیعہ کی۔ ضرورت نہیں کرتے نزدیک آنے کی، لیکن اس انتظار میں رہتے ہیں کہ کب نبض کند ہوتی ہے، یا انقلاب اسلامی کی دائماً نبض چیک کرتے رہتے ہیں جس وقت انقلاب کس حالت میں ہے، اور جس دن نبض چیک کر کے انہیں احساس ہوا کہ اب مناسب وقت کا، یہ مردہ ہو چکی ہے نبض یا کند ہو چکی ہے یا نہیں چل رہی، اسی دن وہ آخری وار کریں گے۔ لیکن انقلاب اسلامی میں یہ ہے کہ جب بھی انہوں نے نبض چیک کی ہے پہلے سے تیز تر دھڑک رہی تھی، وہ اس وجہ سے انہیں مایوسی ہوتی ہے، اظہار وجود کرتی ہے۔ ایک قوم جب اپنا اظہار وجود کرتی ہے، نظر آتی ہے کہ یہ ہے، اس وقت دوسرے اپنی رائے بدلتے ہیں اس کے بارے میں۔ جن جماعتوں نے ان کے ساتھ معاہدہ کر کے اور ووٹ لینے کے لیے، ووٹ بینک بڑھانے کے لیے ان قلعدم جماعتوں کے ساتھ اپنا گٹھ جوڑ کیا ہے اور ان کو میدان دیا ہے، گراؤنڈ دیا ہے کہ یہ پھر زمین کے اوپر آئیں اور سطح زمین پر آ کر اپنا اظہار وجود کریں، ہم خیموں کے نیچے بیٹھے ہوئے ہیں اور خیموں کے اوپر گٹائیں چھائی ہوئی ہیں۔ اقبال کسی خیمے کے نیچے نہیں تھے، اس لیے اقبال کو آسمان بھی نظر آ رہا تھا۔ اس مسئلے کا رائے حل کیا ہے؟ ایک بھرپور اظہار وجود کہ خدا و تبارک و تعالیٰ انشاءاللہ پاکستان کو بھی ان شرور سے بچائے، ملت پاکستان کو بچائے، شیعہ سنی دونوں کو محفوظ رکھے۔ Thank you.